ये हफ्तावार बाइबल का दसवां प्लेनफील्ड क्रिश्चियन साइंस चर्च इंडिपेंडेंट की जानब से है जो न्यू जर्सी अमेरिका में वाक़ है। मज़ीद मालूमात के लिए आप हमारी वेबसाइट मुलाहिज़ा करें www.plainfieldcs.com। ये सबक 26 अप्रैल 2020 बरोज़ इतवार हफ्ता के अख्ताम पर आपके मुताले की गर्ज से तैयार किया गया है। मजमून मौत के बाद इम्तिहान। सुनहरी मतन जबूर। पर मैं तो सदाकत में तेरा दीदार हासिल करूंगा, मैं जब जागूंगा तो तेरी शबाहत से सीर होऊंगा। जवाबी मतालिया इफ्सियों। बस मैं जो खुदावंद में कैदी हूं तुमसे इल्तमास करता हूं कि जिस बुलावे से तुम बुलाए गए थे उसके लायक चाल चलो, यानी कमाल फरोतनी और हलीमी के साथ तहमुल करके मोहब्बत से एक दूसरे की बर्दाश्त करो और इसी कोशिश में रहो कि रूह की यगानगी सुलह की बंध से बंधी रहे, जब तक हम सब के सब खुदा के बेटे के ईमान और उसकी पहचान में एक ना हो जाएं और कामल इंसान ना बनें, यानी मसीह के पूरे कद के अंदाजे तक ना पहुँच जाएँ कि तुम अपने अगले चाल चलन की उस पुरानी इंसानियत को उतार डालो जो फ्रेब की शहवतों के सबब से ख़राब होती जाती है, और अपनी अकल की रूहानी हालत में नए बनते जाओ और नई इंसानियत को पहनो जो खुदा के मुताबिक सच्चाई की रास्तबाजी और पाकिजगी में पैदा की गई है। इसलिए वो फरमाता है, ऐ सोने वाले जाग और मुर्दों में से जी उठ तो मसीह का नूर तुझ पर चमकेगा। दरसीवाज बाइबल में से जबूर। खुदावंद मेरा चुपान है, मुझे कमी ना होगी, बल्कि ख्वाह मौत के साय की वादी में से मेरा गुजर हो मैं किसी बला से नहीं डरूंगा, क्योंकि तू मेरे साथ है, तेरे असा और तेरी लाठी से मुझको तसल्ली है। यकीनन भलाई और रहमत उम्र भर मेरे साथ साथ रहेंगी और मैं हमेशा खुदावंद के घर में सुकूनत करूंगा। योहन्ना। इन बातों के बाद यीशु गलील की झील यानी तिब्रियास की झील के पार गया। योहन्ना। मरियम और उसकी बहन मार्था के गांव बैतनिया का लाजर नामी एक आदमी बीमार था। बस उसकी बहनों ने उसे ये कहला भेजा कि ऐ खुदावंद देख जिसे तू अजीज रखता है वो बीमार है। यीशु ने सुनकर कहा कि ये बीमारी मौत की नहीं बल्कि खुदा के जलाल के लिए है, ताकि उसके वसीला खुदा के बेटे का जलाल जाहिर हो। फिर उसके बाद शागिर्दों से कहा, आओ फिर यहूदिया को चलें, हमारा दोस्त लाजर सो गया है लेकिन मैं उसे जगाने जाता हूँ। बस शागिर्दों ने उससे कहा, ऐ खुदावंद अगर सो गया है तो बच जाएगा। यीशु ने तो उसकी मौत की बाबत कहा था, मगर वो समझे कि आराम की नींद की बाबत कहा। तब यीशु ने उनसे साफ कह दिया कि लाजर मर गया। बस यीशु को आकर मालूम हुआ कि उसे कब्र में रखे 4 दिन हुए। मार्था ने यीशु से कहा, ऐ खुदावंद अगर तू यहाँ होता तो मेरा भाई ना मरता, और अब भी मैं जानती हूँ जो कुछ तू खुदा से मांगेगा वो तुझे देगा। यीशु ने उससे कहा, तेरा भाई जी उठेगा। मार्था ने उससे कहा, मैं जानती हूँ कि क़यामत में आखिरी दिन जी उठेगा। यीशु ने उससे कहा, क़यामत और ज़िंदगी तो मैं हूँ, जो मुझ पर ईमान लाता है गो वो मर भी जाए तो भी ज़िंदा रहेगा, और जो कोई ज़िंदा है और मुझ पर ईमान लाता है वो अब तक कभी ना मरेगा। जब मरियम उस जगह पहुंची जहां यीशु था और उसे देखा तो उसके कदमों पर गिरकर उससे कहा, ऐ खुदावंद अगर तू यहाँ होता तो मेरा भाई ना मरता। जब यीशु ने उसे और उन यहूदियों को जो उसके साथ आए थे रोते देखा तो दिल में नहायत रंजीदा हुआ और घबरा कर कहा, तुमने उसे कहाँ रखा है? उन्होंने कहा, ऐ खुदावंद चल कर देख ले। यीशु फिर अपने दिल में रंजीदा होकर कब्र पर आया, वो एक गार था और उस पर पत्थर धरा था। यीशु ने कहा, पत्थर को हटाओ। उस मरे हुए शख्स की बहन मार्था ने उससे कहा, ऐ खुदावंद उसमें से तो अब बदबू आती है क्योंकि उसे 4 दिन हो गए। यसु ने उससे कहा, क्या मैंने तुझसे कहा ना था कि अगर तू ईमान लाएगी तो खुदा का जलाल देखेगी। बस उन्होंने उस पत्थर को हटा दिया। फिर यसु ने आंखें उठाकर कहा, ऐ बाप, मैं तेरा शुक्र करता हूँ कि तूने मेरी सुन ली, और मुझे तो मालूम था कि तू हमेशा मेरी सुनता है, मगर इन लोगों के बायस जो आसपास खड़े हैं मैंने ये कहा था ताकि वो ईमान लाए कि तू ही ने मुझे भेजा है। और ये कहकर उसने बुलंद आवाज से पुकारा कि ऐ लाजर निकल आ। जो मर गया था वो कफन से हाथ पांव बंधे हुए निकल आया और उसका चेहरा रुमाल से लिपटा हुआ था। यीशु ने उनसे कहा, उसे खोल कर जाने दो। यूहन्ना, मैं तुमसे सच कहता हूँ कि जो मेरा कलाम सुनता है और मेरे भेजने वाले का यकीन करता है हमेशा की जिंदगी उसकी है, और उस पर सजा का हुक्म नहीं होता बल्कि वो मौत से निकलकर जिंदगी में दाखिल हो गया है। करंथियों, देखो मैं तुमसे भेद की बात कहता हूँ, हम सब तो नहीं सोएंगे मगर सब बदल जाएंगे, और ये एक दम में, एक पल में पिछला नरसिंगा फूंकते ही होगा, क्योंकि नरसिंगा फूंका जाएगा और मुर्दे गैरफानी हालत में उठेंगे और हम बदल जाएंगे, क्योंकि ज़रूर है कि ये जिस्म बका का जामा पहने और ये मरने वाला जिस्म हयात अब्दी का जामा पहने, और जब ये फानी जिस्म बका का जामा पहन चुकेगा और ये मरने वाला जिस्म हयात अब्दी का जामा पहन चुकेगा तो वो कौल पूरा होगा जो लिखा है कि मौत फतह का लुकमा हो गई। रोमियो, अब वो घड़ी आ पहुंची कि तुम नींद से जागो, क्योंकि जिस वक्त हम ईमान लाए थे उस वक्त की निस्बत अब हमारी निजात नजदीक है। कुलसियों, बस जब तुम मसीह के साथ जिलाए गए तो आलम बाला की चीजों की तलाश में रहो जहां मसीह मौजूद है और खुदा की दहनी तरफ बैठा है। आलम बाला की चीजों के ख्याल में रहो, ना कि जमीन की चीजों के, क्योंकि तुम मर गए और तुम्हारी जिंदगी मसीह के साथ खुदा में पोशीदा है। जब मसीह, जो हमारी जिंदगी है, जाहिर किया जाएगा तो तुम भी उसके साथ जलाल में जाहिर किए जाओगे। पत्रस, हमारे खुदावंद यीशु मसीह के खुदा और बाप की हमद हो, जिसने यीशु मसीह के मुर्दों में से जी उठने के बायस बड़ी रहमत से हमें जिंदा उम्मीद के लिए नए सिरे से पैदा किया, ताकि एक गैरफानी और बेदाग और लाजवाल मीरास को हासिल करें। वो तुम्हारे वास्ते आसमान में महफूज है, जो खुदा की कुदरत से ईमान के वसीला से उस निजात के लिए जो आखिरी वक्त में जाहिर होने को तैयार है हिफाजत किए जाते हो, क्योंकि तुम फानी तुखम से नहीं बल्कि गैरफानी से खुदा के कलाम के वसीला से, जो जिंदा और कायम है, नए सिरे से पैदा हुए हो। अब मैं मीर बेकर रेडी की तहरीर करदा क्रिश्चियन साइंस की दरसी किताब साइंस और सेहत आयात की कुंजी के साथ में से ली गई तहरीरें पढ़ूंगा। साइंस और सेहत। यीशु कहता है कि ये हमेशा की जिंदगी है, ना कि होगी, और फिर वो बाप और खुद के मौजूदा इल्म के तौर पर अब्दी जिंदगी की हिफाजत करता है, यानी मोहब्बत, सच्चाई और जिंदगी का इल्म। आसमान पर जाने का वाहद रास्ता हम आगी है, और मसीह इलाही साइंस में हमें यह रास्ता दिखाता है। इसका मतलब खुदा, अच्छाई और उसके अक्स के अलावा किसी और हकीकत को ना जानना, जिंदगी के किसी और जमीर को ना जानना है, और नाम निहाद दर्द और खुशी के एहसास से बरतर होना है। आसमान, हम आंगी, रूह की सल्तनत, इलाही असूल की हुकूमत, रूहानियत, राहत, रूह का माहौल। गुनाहगार बदी करने से खुद के लिए दोजख बनाता है, और मुकद्दस नेक काम करने से अपना फिरदौस बनाता है। आसमान यानी हस्ती की हम आहंगी पर पहुंचने के लिए हमें इलाही असूल की हस्ती को समझना होगा। खुद की मनसूखी, जिसके वसीला हम गलती के साथ अपनी जंग में अपना सब कुछ सच्चाई या मसीह के हवाले कर देते हैं, क्रिश्चियन साइंस का दस्तूर है। یہ دستور وضاحت کرتا ہے خدا کی بطور الہی اصول یعنی زندگی باپ کی پیش کردہ، بطور سچائی بیٹے کی پیش کردہ اور بطور محبت ماں کی پیش کردہ۔ ہر بشر کو کسی نہ کسی وقت یہاں یا آخرت میں خدا کے مخالف طاقت پر فانی عقیدے کے ساتھ نمٹنا اور اسے فتح کرنا چاہیے۔ اگر اصول، دستور اور انسانی ہستی کا اظہار بشر پر موت کی فتح سے قبل کم سے کم سمجھے جائیں تو وہ واحد تجربے کے باعث وجودیت کے معیار پر روحانی طور پر بلند نہیں ہوں گے، بلکہ اتنے ہی مادی رہیں گے جتنے تبدیلی سے پہلے تھے، یعنی ابھی بھی زندگی کے روحانی فہم کی بجائے مادی فہم کے وسیلہ اور خود غرض اور کمتر مقاصد کے ساتھ خوشی تلاش کرتے ہوئے۔ اگر تبدیلی جسے موت کہا جاتا ہے گناہ، بیماری اور موت کے یقین کو تباہ کر دیتی ہے تو اس شکست کے موقع پر خوشی فتح مند ہوتی ہے اور ہمیشہ کے لیے مستقل ہو جاتی ہے، لیکن ایسا ہوتا نہیں۔ کاملیت صرف کاملیت سے ہی حاصل ہوتی ہے۔ وہ جو ناراست ہیں تب تک ناراست ہی رہیں گے جب تک الہی سائنس میں مسیح یعنی سچائی تمام تر گناہ اور جہالت کو تلف نہیں کرتا۔ گناہ اور غلطی جو ہمیں موت کے دہانے پر لا کھڑا کرتے ہیں اس لمحے رکتے نہیں، بلکہ ان غلطیوں کی موت تک مستقل رہتے ہیں۔ ہم جانتے ہیں کہ جب آخری نرسنگا پھونکا جائے گا سب ایک پل میں بدل جائے گا، مگر حکمت کا یہ آخری بلاوا تب تک نہیں آ سکتا جب تک بشر مسیحی کردار کی ترقی میں ہر ایک چھوٹے بلاوے کو پہلے سے ہی تسلیم نہ کرتے ہوں۔ انسان کو یہ گمان رکھنا چاہیے کہ موت کے تجربہ کا یقین انہیں جلالی ہستی میں بیدار کرے گا۔ عالمگیر نجات ترقی اور امتحان پر مرکوز ہے اور ان کے بغیر غیر ممکن الحصول ہے۔ آسمان کوئی جگہ نہیں، عقل کی الہی حالت ہے جس میں عقل کے تمام تر ظہور ہم آہنگ اور فانی ہوتے ہیں، کیونکہ وہاں گناہ نہیں ہے اور انسان وہاں خود کی راست بازی کے ساتھ نہیں خدا کی سوچ کی ملکیت میں پایا جاتا ہے، جیسا کہ یہ کلام کہتا ہے۔ آخری عدالت انسانوں کا انتظار نہیں کرتی، کیونکہ حکمت کا روز محشر ہما وقت اور متواتر طور پر جاری و ساری ہے، حتیٰ کہ وہ عدالت بھی جس کے وسیلہ فانی انسان ساری مادی غلطی سے بے نقاب کیا جاتا ہے۔ قبر کے اس پار گناہگاروں کا اپنی مکمل سزا پانا اتنا ہی مشکل ہے جتنا اس دنیا میں راست بازوں کا اپنی مکمل جزا پانا ہے۔ یہ فرض کرنا بے فائدہ ہے کہ بدکار آخری لمحے تک اپنے جرائم پر خوش ہو سکتے اور پھر اچانک انہیں معافی مل جائے اور آسمان میں بھیج دیا جائے، یا محبت کا ہاتھ ہماری نکی کرنے کی کوششوں کے عوض محض مشقت، قربانی، صلیب اٹھانے، بے شمار مصائب اور تضحیک کے ساتھ ہمارے مقاصد پورے کرنے سے مطمئن ہو۔ یسوع نے لازر کے بارے میں کہا، ہمارا دوست لازر سو گیا ہے، میں اسے جگانے جاتا ہوں۔ یسوع نے لازر کو اس فہم کے ساتھ بحال کیا کہ لازر کبھی مرا نہیں تھا، نہ کہ اس بات کو تسلیم کرتے ہوئے کہ اس کا بدن مر گیا تھا اور وہ پھر زندہ ہو گیا۔ اگر یسوع یہ مانتا کہ لازر اپنے بدن میں جیتا تھا یا مر گیا تو ہمارا مالک ایمان کے بالکل اسی مقام پر کھڑا ہوتا جہاں وہ لوگ تھے جنہوں نے لازر کو دفنایا تھا، اور وہ اسے بازیافت نہ کر پاتا۔ یسوع کی موت کے بعد اس کی نہ بدلنے والی جسمانی حالت نے تمام تر مادی حالتوں پر سر بلندی پائی، اور اس سر بلندی نے اس کے آسمان پر اٹھائے جانے کو واضح کیا، اور بغیر غلطی کے قبر سے آگے ایک امتحانی اور ترقی یافتہ حالت کو ظاہر کیا۔ یسوع راہ تھا، یعنی اس نے سب انسانوں کے لیے راہ استوار کی۔ اس کے آخری اظہار میں جسے آسمان پر اٹھایا جانا کہا جاتا ہے، جس نے یسوع کی زمینی زندگی کو ختم کیا، وہ اپنے شاگردوں کے جسمانی علم سے اونچا ہو گیا اور مادی حواس نے مزید اسے نہ دیکھا۔ جب ہستی کو سمجھ لیا جاتا ہے تو زندگی کو نہ مادی نہ محدود سمجھا جائے گا، بلکہ اسے بطور لامحدود، بطور خدا، عالمگیر اچھائی سمجھا جائے گا، اور یہ عقیدہ نیست ہو جائے گا کہ زندگی یا عقل ہمیشہ متناہی شکل میں اور بدی میں اچھی رہی ہے۔ پھر یہ سمجھ لیا جائے گا کہ روح کبھی مادے میں داخل نہیں ہوئی اور اسی لیے مادے سے کبھی پروان نہیں چڑھی، جیسے ایک درخت واپس اپنے بیج میں نہیں آ سکتا، انسان بھی جب روحانی ہستی میں اور خدا سے متعلق فہم میں بڑھتا ہے تو وہ مادے میں مزید شراکت نہیں رکھ سکتا اور نہ اس میں لوٹ کر جا سکتا ہے۔ نہ ہی انسان جسمانی دکھائی دے گا، بلکہ وہ ایک انفرادی شعور ہوگا جس کی خاصیت الہی روح بطور خیال ہوگی، نہ کہ بطور مادہ ہوگی۔ دکھوں کے، گناہ کرنے کے، مرنے کے عقائد غیر حقیقی ہیں۔ جب الہی سائنس کو عالمگیر طور پر سمجھا جاتا ہے تو ان کا انسان پر کوئی اختیار نہیں ہوتا، کیونکہ انسان لافانی ہے اور الہی اختیار کے وسیلہ جیتا ہے۔ نفسی دور کے دوران قطعی کرسچن سائنس کو اس تبدیلی سے پہلے حاصل نہیں کیا جا سکتا جسے موت کا نام دیا گیا ہے، کیونکہ جسے ہم سمجھ نہیں پاتے اسے ظاہر کرنے کی طاقت ہم میں نہیں ہے۔ مگر انسانی خودی کو انجیلی تبلیغ ملنی چاہیے۔ آج خدا ہم سے اس کام کو قبول کرنے کا اور جلدی سے عملی طور پر مادی کو ترک کرنے اور روحانی پر عمل کرنے کا مطالبہ کرتا ہے، جس سے بیرونی اور اصلی کا تعین ہوتا ہے۔ جب ہم کرسچن سائنس میں راستہ جانتے ہیں اور انسان کی روحانی ہستی کو پہچانتے ہیں، ہم خدا کی تخلیق کو سمجھے اور دیکھیں گے۔ سارا جلال زمین اور آسمان اور انسان کے لیے ہے۔ یہ نئی پیدائش ہر لمحہ جاری رہتی ہے، جس میں انسان فرشتوں، خدا کے حقیقی خیالات، ہستی کے روحانی فہم کو بہلاتے ہیں۔ اب میں بیر بیکر ریڈی کی جانب سے چرچ مینول میں دیے گئے روزانہ کے 3 فرائض پڑھوں گا۔ روزمرہ کی دعا۔ اس چرچ کے ہر رکن کا یہ فرض ہے کہ ہر روز یہ دعا کرے: تیری بادشاہی آئے، الہی حق، زندگی اور محبت کی سلطنت مجھ میں قائم ہو اور سب گناہ مجھ سے خارج ہو جائیں، اور تیرا کلام سب انسانوں کی محبت کو وافر کرے اور ان پر حکومت کرے۔ مقاصد اور اعمال کا ایک اصول۔ نہ کوئی مخالفت، نہ ہی کوئی محض ذاتی وابستگی مادری چرچ کے کسی رکن کے مقاصد یا اعمال پر اثر انداز ہونے چاہیے۔ سائنس میں صرف الہی محبت حکومت کرتی ہے، اور ایک مسیحی سائنسدان گناہ کو رد کرنے سے حقیقی بھائی چارے، خیرات پسندی اور معافی سے محبت کی شیریں آسائشوں کی عکاسی کرتا ہے۔ اس چرچ کے تمام اراکین کو سب گناہوں سے، غلط قسم کی پیشن گوئیوں، منصفیوں، مذمتوں، اصلاحوں، غلط تاثرات کو لینے اور غلط متاثر ہونے سے آزاد رہنے کے لیے روزانہ خیال رکھنا چاہیے اور دعا کرنی چاہیے۔ فرض کے لیے چوکسی۔ اس چرچ کے ہر رکن کا یہ فرض ہے کہ وہ ہر روز جارحانہ ذہنی آرہ کے خلاف خود کو تیار رکھے، اور خدا، اپنے قائد اور انسانوں کے لیے اپنے فرائض کو نہ کبھی بھولے اور نہ کبھی نظر انداز کرے۔ اس کے کاموں کے باعث اس کا انصاف ہوگا، وہ بے قصور یا قصوروار ہوگا۔